نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير پارا نمبر 29 آیات عمہ دیکھیں گے ایک ہی آیت ہے سورة قیامت کی آیت نمبر 5 بل يريد الانسان ليفجر امامه مگر انسان چاہتا ہے کہ آگے کو خود صریحی کرتا جائے حضرت انسان کا مزاج بتایا گیا کہ عادت کے اعتبار سے تو یہ فاجر ہی بننا چاہ رہا ہے اور اس کی وجہ اس کا نفس ہے انسان کے اندر جو اللہ تعالیٰ نے روح ڈالی ہے جو اس سے وعدہ لیا لستو بربکم کا اس کی وجہ سے تو انسان نیکیاں کرنا چاہتا ہے اس کا دل چاہتا ہے کہ میں اس دنیا میں آیا ہوں تو اللہ کو راضی کر کے جاؤں لیکن جو اندر نفس کی ایک رکاوٹ ڈال دی تو یہ نفس کی کیفیت بتائی گئی ہے نہ کہ روح کی نوٹ کیجئے گا یہ بات کہ روح تو ہماری نیک بننا چاہتی ہے لیکن انسان اپنے آپ کو خود سر کیوں بنا لیتا ہے کیونکہ وہ اپنے نفس پہ قابو نہیں پاتا تو الحمدللہ اللہ کا یہ قرآن پڑھ کر ہم خود محسوس کریں گے اور کر بھی رہے ہیں کہ ہمیں دن بدن اپنے ہی اوپر قابو آتا جائے گا اور جس نے اپنے آپ کو کانکر کر لیا وہ ایک دن دنیا کو بھی کانکر کرے گا اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں اس کی توفیق عطا فرمائے نحمدہ ونصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم 29 پارہ سورۃ ملک سے شروع ہوتا ہے سورۃ ملک حقیقت میں ایک پورے مہینے کا پلینر ہے 30 دن عموماً ایک مہینے میں ہوتے ہیں اور سورۃ ملک کی بھی 30 ہی آیات ہیں اگر ہم ٹارگٹ بنائیں کہ اس کی ایک ایک آیت روز کی یاد کر لیں تو ہم 30 دن میں یہ سورت یاد کر سکتے ہیں اور اگر ہم اس کی ایک ایک آیت کے اوپر غور و فکر کے لیے ایک ایک آیت رکھ لیں تو 30 دن میں ہم پوری سورت پہ غور و فکر کر سکتے ہیں نبی صلی اللہ علیہ وسلم اس سورت کو رات کو پڑھ کے سوتے تھے اور اس میں عذاب قبر سے بچنے کی بھی بات آتی ہے اور اسی طرح کی یہ قیامت کے دن انسان کی سفارش کرے گی لیکن اگر دیکھا جائے تو میری نظر میں سورۃ ملک پرپز آف لائف بتاتی ہے کسی بھی نئے شخص کو دین کی دعوت دینی ہو جس نے ابھی تک اسلام کو چکھا نہیں یا اسلام کو تو چکھا اسلام کے مطابق زندگی نہیں بنائی تو سورۃ ملک کی تفسیر اس کے لیے بیسٹ گفٹ ہوگا کیونکہ اس میں انسان کو اپنی بے بسی کا بھی احساس ہوتا ہے اور اللہ تعالیٰ کی قدرتوں کا احساس ہوتا ہے نام ہی ملک ہے تو بادشاہی اور بادشاہیوں کا مالک اللہ تعالیٰ ہے آئیے دیکھتے ہیں کہ اس میں میرے اور آپ کے لیے آج کیا لکھا ہے بسم اللہ الرحمن الرحیم تبارک الذی بیدہ الملک وہو علی کل شیء قدیر الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا وہو العزیز الغفور نہایت بزرگ و برتر ہے وہ ذات جس کے ہاتھ میں کائنات کی سلطنت ہے اور وہ ہر چیز پر قدرت رکھتا ہے جس نے موت اور زندگی کو ایجاد کیا تاکہ لوگوں کو آزما کر دیکھے کہ تم میں سے کون بہترین عمل کرتا ہے اور وہ زبردست بھی ہے اور درگزر فرمانے والا بھی ہے جس نے تہ و تہ سات آسمان بنائے تم رحمان کی تخلیق میں کسی قسم کی بے ربطگی کو نہیں دیکھو گے پھر پلٹ کر دیکھو کہ کہیں تمہیں کوئی خلل نظر آتا ہے تو بار بار نگاہ دوڑاؤ اب دیکھ رہے ہیں کہ سورۃ ملک کا آغاز بہت سٹرونگ ہے شروع میں ہی اللہ تعالیٰ کے بابرکت ہونے کا ذکر ہے حقیقت یہ کہ جس چیز میں اللہ کا نام ڈل جاتا ہے نا صرف نام وہ چیز بابرکت ہو جاتی ہے چاہے وہ وقت ہو صحت ہو مال ہو یا کچھ اور بھی ہو دوسری بات کائنات کی پوری چیزیں اس کے کنٹرول میں جس کو آپ کہہ سکتے ہیں کہ مین کنٹرول اس کا ہے ہاں اس نے کہیں نہ کہیں ہم کو بھی ملکیت دی ہے جیسے ہم اپنے گھروں کے مالک خود کو سمجھتے ہیں اپنی چیزوں کے بچوں کے مال کے تو سمجھ لیجئے کہ اللہ کی ملکیت مکمل ہے ملکیت تامہ تمام پوری اس میں اور ہماری جو ہے وہ ملکیت ناقصہ ہے تھوڑی ہے نقص ہے آپ دیکھیں کہ ہم مالک تو ہیں اپنی چیزوں کے لیکن ہم اس کو بدل نہیں سکتے سب سے پہلے تو ہم اپنا عورت یا مرد ہونا نہیں بدل سکتے ہم کس جگہ جائیں کس جگہ پیدا کیے کہ نہیں بدل سکتے گھر ہمارا ہے لیکن کئی دفعہ ہمارے ہاتھ سے چھن جاتا ہے گاڑی ہماری ہے لیکن ہمارے ہاتھ سے نقصان ہو جاتا ہے تو ہم مالک تو ہیں لیکن ہماری کیفیت صرف ایسی ہے میں آپ کو سمجھانے کے لیے صرف بتاؤں گی یہ بات کہ اللہ تعالیٰ کی ملکیت اور انسانوں کی ملکیت میں ایسی جیسے ایک گھر آپ خود اون کریں بہت ہی اعلیٰ درجے پہ کہ آپ اس کے ہر سیاہ و سفید کے مالک ہیں لیں بیچیں خریدیں رکھیں توڑیں پھوڑیں آپ کی مرضی کوئی رولز ریگولیشن نہیں ہے حالانکہ دنیا میں ایسا نہیں ہے اللہ کے لیے تو کوئی مثال نہیں لیکن صرف سمجھنے کے لیے اور اس کے برعکس دوسری صورت ہے کہ آپ کوئی گھر رینٹ کر لیں آپ یا کسی کے ساتھ رہ رہے ہیں کوئی آپ کسی کے ساتھ شیئرنگ پہ ہیں دونوں میں کیا فرق ہے پہلی صورت میں تو آپ سیاہ و سفید کے مالک ہیں، لیکن دوسری صورت میں آپ رہ سکتے ہیں، استعمال کر سکتے ہیں، لیکن چینجز نہیں کر سکتے، توڑ نہیں سکتے. کسی کا وہ گھر جو آپ نے رینٹ کیا، آپ اس کو اپنی مرضی سے دیواریں کھلی نہیں کر سکتے، روم بڑے نہیں کر سکتے، توڑ نہیں سکتے. ٹھیک ہے، مینٹیننس کے تک آپ کرتے ہیں اپنے طور پہ. تو ہماری اور آپ کی دنیا میں رہنے کی زیادہ سے زیادہ اگر حیثیت ہے نا، تو یہ کرایہ دار کی ہے. کرایہ دیتے جاؤ اور چلتے جاؤ. اب وہ کرایہ کیا ہے؟ ظاہری بات ہے کہ دنیا میں تو منی ہوتی ہے، تو وہی بات ہے، یا کنعبدو یا کنستعین. ہم اس دنیا میں اللہ سے جتنی بھی چیزیں پا رہے ہیں، سورج، چاند، ستارے، گیس، ہوا، آکسیجن، اس سب کا بل کیا ہے؟ کہ تم بندے بن جاؤ. دوسری وجہ یہ کہ آپ رہیں کیوں؟ بہت بگ 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 کوسچن ہے، اللہ نے ہمیں دنیا میں کیوں بھیجا؟ یہ ہے وہ کوسچن جس سے انسان کا لائف سٹائل شروع ہوتا ہے کہ پرپز کیا تھا. جیسے آپ یہاں جائے صبح اٹھ کے، آپ کو اپنا پرپز پتا تھا آنے کا، تبھی آپ آگے نا. اگر آپ اس وقت اس سوچ کی بجائے کہ آپ یہاں دورے قرآن سنیں گے اور قرآن سیکھیں گے، تفسیر لیں گے، آپ اس کی جگہ یہاں سوچ یہ سوچ کر آتے کہ آج اسکول میں ایک بہت بگ پارٹی ہے اور کاسٹیوم پارٹی اور خوب پوش اور بہت اچھا ماحول ہوگا، کیا آپ کی ادھر آنے کی تیاری کی، نکلنے کی ساری چیزیں اس جیسی ہو سکتی تھی جو آج تھی؟ کوائٹ ڈفرینٹ ہے. یہ جو بات کہی گئی نا کہ، تو اس کو سمجھ لیجئے کہ جب انسان دنیا میں آنے کے مقصد کو نہیں سمجھتے، جیسے کہ افسوس کے ساتھ کہوں گی کہ نان مسلم اور ویسٹرن لوگ نہیں سمجھ پاتے، تو وہ دنیا کو فن پلیکس سمجھتے ہیں، پارٹی ہاؤس، بگ بگ کاسٹیوم پارٹی. اب وہ کیا کہتے ہیں؟ ناچو، کودو، اچھلو، کھاؤ، موج مستی، بابر ویش کوش کے جہاں دوبارہ نیس. ہر لینگویج میں آپ کو دکھے گا کہ کچھ نہ کچھ سینٹینسز بنے ہوئے، ای ڈرنک بی میری، یا کرو کھاؤ پیو سو جا اور پھر دین ریپیٹ. تو یہ ہے ان لوگوں کی سوچ کہ جنہوں نے زندگی کے مقصد کو نہیں سمجھا. سورہ سوات میں ہم پڑھ چکے ہیں کہ ذالک ظن الذین کفروا، یہ کافروں کا گمان تو ہو سکتا ہے، مومن کا نہیں ہے. اس کے برعکس مومن کیا سمجھتا ہے؟ یہ دنیا ایک کمرہ امتحان ہے. ہم سب اس دنیا میں امتحان کے لیے دے آئے. اس دنیا میں اللہ نے نہ تو آدم کو اور ہمیں غصے میں بھیجا. بعض لوگ کہتے ہیں انسان سزا کے طور پہ دنیا میں، نہیں، اللہ نے معاف کر کے بھیجا. ہاں، کیا کہا تھا؟ فیم یاتی کو منی خدن، اب جاؤ دنیا میں، اب میری طرف سے ہدایت آئے گی، پھر جو ہدایت کو فالو کرے گا، نبیوں کو مانے گا، پھر لا خوف علیہم ولا هم یحزنون. تو ہم آپ اس دنیا میں ایک کمرے امتحان میں. چلیے تھوڑا سا امتحان کو دیکھ لیتے ہیں. آپ دیکھیے کہ امتحان کے بغیر اگلی کلاس میں جانا ناممکن ہوتا ہے، ٹھیک ہے؟ اسی طرح اس دنیا کے امتحان کو پاس کیے بغیر آخرت کی کامیابی ناممکن ہے. پھر آپ دیکھیے کہ ہر امتحان کا ایک کرائیٹیرین ہوتا ہے نا، سبجیکٹس ہوتے ہیں اور ٹائمنگز ہوتی ہیں. وہ ادھر کے احسن عمل، احسن عمل کیا؟ گریڈنگ. 20, 30, 40, 60, 50% پہ نہیں جینا. احسن عمل کیا ہے؟ کہ وہ سوچ جو انسان کو پورے نمبر لینے پہ مائل کرتی ہے. ظاہری بات ہے جو پورے نمبر لینے کی کوشش کرے گا، کچھ کمی بیشی ہو گئی تو کچھ نیچے تو آ جائے گا. 100 نہیں تو 98, 98, 5, 96, 80, 90، کم از کم فرائض کی حد تک تو اس نے کیا ہوگا، ٹھیک ہے؟ تو احسن عمل کیا ہوا؟ کہ انسان اپنی عبادات بھی اچھی رکھے، معاملات بھی اچھے رکھے، اور اس کا اخلاق، وہی جو فور پلرز آف ریلیجن ہے، وہ پورے رکھے جائیں. پھر اس کے بعد کیا ہوگا کہ کچھ لوگ ہیں امتحان کے ساتھ، آپ دیکھیے کوئی کچھ کوشچن لازمی ہوتے ہیں، ان کا جواب دینا، کچھ ایسے ہی ہوتے ہیں. اسلام کے اور اس دنیا میں آنے کے بعد سب سے فرسٹ کوشچن جس کی بیس پر اگلی دنیا میں آپ کو عزت ملے گی، وہ لا الہ الا اللہ محمد رسول اللہ کے تقاضے پورے کرنا ہے. محمد رسول اللہ آج کے دور میں تو بالکل اپنی ایگزیکٹ فارم میں، پہلے انبیاء کی قوموں میں یہ تھا کہ آج جب تک یہ نبی موجود ہے تم اس کو فالو کر لو، اور جب یہ دنیا سے چلا جائے اور اگر بالفرض تمہاری زندگی میں محمد صلی اللہ علیہ وسلم آ جائے تو تم ان کو مانو گے. تو اس معاہدے کے تحت آج دنیا کے جتنے بھی مذاہب ہیں دین کے، اسلام کے علاوہ، ان کو مسلمان ہونا پڑے گا. تو دا لیس کرائیٹیرین ٹو انٹر ٹو جنہ از کہ لا الہ الا اللہ محمد رسول اللہ. جنت اللہ کی ہے، اللہ کا گھر ہے، وہ کسی کو اس کا ویزا دے نہ دے از اوکے. ہم یہ زبردستی کی جنت میں نہیں لوگوں کو داخل کر سکتے کہ جی فلاں کو بھی ڈالو، وہ تمہیں کیا پتہ وہ کتنا نیک ہو، تمہیں کہ ضروری تو نہیں کہ اللہ کو مانے. تو پھر آپ کہہ سکتے ہیں کہ اسلام قبول کرنا، اپنے دور کے نبی کو ماننا، یا نبی صلی اللہ علیہ وسلم کے آنے کے بعد اس مسلمان ڈکلیئر کرنا خود کو، اور اس ڈکلیئریشن کے بعد اس پہ خود کو جمع لینا، جو ہے یہ लीस बात है। फिर उसके बाद देखिए दूसरे लेवल पे कुछ ऐसे सब्जेक्ट्स होते हैं हमारे कोर्स में कि जो मस्ट भी होते हैं और उनके अंदर कोई ना कोई इंसान की अपनी मर्जी का दखल नहीं होता। मसलन आप देखिए कि जैसे इस्लाम के अंदर इसको साथ ले लेंगे तो 5 पिलर्स ऑफ इस्लाम, जिन लोगों ने अल्लाह को एक मान लिया, शिर्क नहीं किया, तौहीद की और नबी के तकाजे पूरे किए, अल्हम्दुलिल्लाह पहली रिक्वायरमेंट पूरी हो गई। दूसरी रिक्वायरमेंट क्या होगी इसके बाद, क्या उन्होंने इबादत, 5 पिलर्स ऑफ इस्लाम जिसको कहते हैं, जो बेसिक्स हैं नमाज रोज़ा हज ज़कात, इसका अहतमाम किया। अगर ला इलाहा इल्लल्लाह कहते रहे और नमाज रोज़े में कमी थी तो ये बिल्कुल वही बात है कि आपकी आगे जाने के दर्जे को ये मशकूक कर रहा है इसकी वजह से, क्योंकि आपने उसके तकाजे पूरे नहीं किए। फिर उसके बाद आप देखिए कि टाइम लिमिट होती है। अब आप एक बच्चे को कमरे इम्तहान में लेके सोचे, वो गया बैठा, टाइम लिमिट है ना, यही आपकी मेरी, अमूमन 3 घंटे होते हैं हमारे आपके वक्त में, तो यही था आज का, तो मुझे इतना अंदाज़ा नहीं, तो ज़िंदगी के भी ये 3 ही घंटे हैं, बचपन जवानी बुढ़ापा। जो स्टूडेंट शुरू वक्त से काम शुरू कर देता है उसको अल्हम्दुलिल्लाह बाद में मुश्किल नहीं होती, वो पूरे टाइम को मैनेज करके अल्लाह के हुक्म से 3 घंटे में सारे क्वेश्चन करता है। ये है कैफियत उन लोगों की जिनको बचपन से अच्छा माहौल मिला और उन्होंने दीन के तकाजों के मुताबिक ज़िंदगी का आगाज़ किया। उनको हमारी तरफ अफरा तफरियाँ नहीं बढ़ जाती दौरे कुरान सुन के, कहे क्या बदलूँ क्या छोड़ूँ किधर करूँ, हाय हाय एक नहीं बन रहा दूसरा नहीं बन रहा, क्योंकि बाद कुरान पढ़ने के बाद एकदम अंदर उथल पथल भी शुरू हो जाती है कि मेरे अंदर तो इतनी खराबी है। तो ये वो लोग हैं जिन्होंने वक्त पर शुरू किया, लेकिन इट्स ओके नो प्रॉब्लम। कुछ स्टूडेंट हैं वो शुरू में रिलैक्स रहते हैं, बीच में फिर बहुत एक्टिव थोड़े होते हैं, आखिर में तो बहुत ही फास्ट हैं। ये वो लोग हैं जिनको जवानी में हिदायत मिल जाती है या जिनकी ज़िंदगी में अभी काफ़ी साल थे उनको अल्लाह ने दे दी। कोई कुछ ऐसे भी ना समझ किस्म के स्टूडेंट होते हैं जो शुरू में पहले दूसरों के देखते रहते हैं कौन क्या कर रहा है क्या कर रहा है, तो वो फिर कहते हैं आखिरी घंटे में फास्ट होते हैं, कर लेते हैं रोते धोते। तो ये वो लोग हैं जिनको अल्लाह ने ज़िंदगी के तीसरे दौर में हिदायत दी है। असल ये है कि हमने इसको पूरा करना है। चलिए अब इम्तिहान हो गया, अब आप उस स्टूडेंट को क्या कहेंगे, 3 घंटे पेपर करे और उसके बाद पेपर अपनी जेब में डाले और घर आ जाए, क्या वो अगले दर्जे में जाएगा? नहीं जाएगा, पेपर सबमिट कराना पड़ता है। ये है उन लोगों की कैफियत जो ये कहते हैं कि जी जन्नत जहन्नम क्या होती है, आई डोंट केयर, आई डोंट थिंक सो कि हमें सवाब के लिए नेकियां करनी चाहिए, मैं तो इसलिए कर रहा हूँ कि बस मुझे अच्छी लगती हैं और मैं इसलिए नहीं कर रहा कि गुनाह अच्छे नहीं लगते। तो ये वो लोग हैं कि फिर उनको अल्लाह, जब उन्होंने पेपर सबमिट ही नहीं किया तो अल्लाह ताला उनको नंबर क्यों दे। चलिए एक और ना समझ किस्म का स्टूडेंट देखते हैं, पूरा खूब पेपर अच्छा वच्छा करे मेहनत से करे और वहाँ एग्जामिनर को देने की बजाय बाहर निकलते हुए कैंटीन वाले को दे आए वो पर्चे वो कागज़, कैंटीन वाला क्या करेगा, उसमें समोसे लपेटेगा पकौड़े लपेटेगा, वो उसका नसीब बिगड़ गया। ये है वो इंसान कि जिसने रिहाकारी के लिए नेकियां की, नेकियां करते हैं हम, उसको बांटाते हैं उसको दे, तुम देखो मैं कितनी अच्छी हो गई, तुम देखो मैं कितने अच्छे काम कर रही हूँ और इतना सदका दिया ये किया वो, के शो ऑफ करते हुए नेकियां करना, ये रिहाकारी वाली कैफियत है। फिर आप देखिए कोई स्टूडेंट अपने पेपर में ये लिखता है जो उसको अच्छा लगता है या वो लिखता है जो एग्जामिनर को अच्छा लगता है, एग्जामिनर की मर्जी है, आपको उन्हीं को करना है। अब आप सोच लीजिए कि जो इंसान अपनी मर्जी से शरीयत पे अमल करते हैं, कुछ पे किया कुछ पे नहीं, फतू में दो नबी बादल की तब बतफुर नबी बाद, उनकी कैफियत फिर उसी स्टूडेंट की है कि जो अपनी मर्जी से कहे। अब एक बच्चा है, माँ उसको पूछती है बेटा पेपर दे आयो, हाँ अम्मा कैसा था, कहना मुझे पेपर बिल्कुल अच्छा नहीं लगा, आई डोंट लाइक इट। माँ कहती अच्छा फिर क्या किया, अब अम्मा को वो ट्यूशन की फीसों के नोट भी नजर आ रहे हैं और वो एफर्ट्स भी जो स्कूल में भी थे, कहा अम्मा मैंने क्या किया, मैंने उसको एस एम पेपर को फाड़ दिया, फिर क्या हुआ, मैंने पहले बैठ के खुद एक पेपर बनाया जो सवाल मुझे अच्छे लगते थे जो मेरी पसंद के थे, फिर अम्मा मैंने उनके पूरे पूरे जवाब दिए, अब अम्मा का तो बेहोश होने का वक्त आ गया। कभी ऐसे स्टूडेंट को पास किया जाएगा जो क्वेश्चन पेपर ही बदल दे। तो आज हम मुसलमानों में से अक्सरियत का हाल यह है, अपनी मर्जी का क्वेश्चन पेपर यानी अपनी मर्जी की शरीयत बना के डंडे के जोर पे जन्नत में जाना चाहते हैं। तो सारी बात का खुलासा मेरे और आपके हाथ बंधे में, हम उस शख्स की तरह के जो अपनी मर्जी से सर तो हिला सकता है लेकिन अगर ऐसे हिलाएगा ना तो कंफर्टेबल फील करेगा, ऐसे हिलाएगा तो उसकी गर्दन में शरीयत का पंथा पड़ा हुआ है। ये दुआ कीजिए कि अल्लाह सुब्हान तआला हमें दुनिया में भी इस तरह से कर दे। फिर आप देखिए कि जब भी इम्तिहान की बात है उसके साथ सब्र की बात जरूर आएगी, दुनिया के इम्तिहान में भी सब्र है। طالب علم کو شکر بھی کرنا پڑے گا کہ اللہ نے مجھے موقع دیا تو میں پڑھنے آیا اور اگلی درجے میں جاؤں گا تو مجھے اور آپ کو بھی صبر کرنا پڑے گا. آج دنیا میں ایک بچے کا اسٹیٹس بنانے کے لیے ماں کتنا صبر کرتی ہے, باپ کتنا لگاتا ہے اس پہ, 20-20 سال لگ جاتے ہیں, پھر ایک بیسک درجے کا میڈیکل آپ کا ہوتا ہے, اس کے بعد اگلی چیزیں تو اس کے بعد ہیں. جب دنیا کے اسٹیٹس کے لیے ہمیں اتنا صبر کرنا پڑتا ہے تو کیا آخرت کے اسٹیٹس کے لیے ہم صبر نہیں کریں گے؟ پھر اس میں ہم یہ پوچھیں گے کہ اچھا کتنے دن کا, اچھا نہیں یہ نہیں ہے تو پھر میں نہیں آتی, اچھا یہ تو پھر میں نہیں کرتی. آپ دیکھیے اس کو اس طرح بھی ریلیٹ کر لیجئے کہ جب بچے فل ٹائم پڑھتے ہیں, آپ کے بچوں نے فل ٹائم پڑھا تو 15 سال میں پڑھ گئے. اگر کوئی بچہ شروع سے ہی پارٹ ٹائم پڑھ رہا ہوتا تو وہ اپنی زندگی کے آخری دنوں تک پڑھ ہی رہا ہوتا تو میڈیکل کب پورا ہوتا؟ انڈرسٹینڈ کریں, اس کو ریلیٹ کریں اب آپ اپنے آنے والے دنوں سے. اگر آپ چاہتے ہیں کہ واقعی آپ نے جس طرح ماشاء اللہ نے آپ کو دنیا کے اسٹیٹس دی, عزت جو بھی اللہ دینا چاہے دی, تو آپ کو آگے بھی ملے, تو یو نیڈ ٹو ڈیسائڈ. اب اس دورہ قرآن کے بعد سے آپ کی زندگی کیا حقیقت میں طالب علم کی زندگی ہونی چاہیے جس میں آپ ایک کلاس روم میں بیٹھ کر رول ریگولیشن کے ساتھ فالو کریں, پھر آپ اپنی مرضی کی باتیں نہیں کریں, ایڈجسٹمنٹ ہر ایک کو کرنی پڑتی ہے. اگر میں یہ بات کروں تو آپ دیکھیں کہ آخرت کے اس امتحان میں تو ہم 7 days اور 24 hours اللہ کی اطاعت میں ہے نا. یہ تو نہیں ہوا کہ ہم کچھ گھنٹے تو کلاس روم میں اور چھوڑ دیا, بعد میں نکل گئے 3 گھنٹے تھے جان چھٹ گئی, ایسا تو نہیں ہے نا. ہم 24 آور انڈر آبزرویشن ہے. اللہ نے ہاؤس میں تھوڑی ریلیکسیشن نیند میں دے دی, یہ آپ کہہ لیجئے کہ سوتے میں انسان کے عمل جو ہے لکھے نہیں جاتے. حدیث میں آتا ہے کہ جب تک بندہ سویا رہے اس کے عمل, اب آپ کے نماز کے وقت پہ سو جائے تو وہ نماز کے وقت پہ سوئے ہوئے وقت کا حساب نہیں ہوگا, لیکن اس سے پہلے سونے کے وقت میں مار پڑ جائے گی کہ آپ سو کیوں رہے ہو, پھنسے میں نا. آپ کو مجھے تو اب یہ کہنا چاہیے, واللہ ہی میں آپ کے دل کی آنتی, آپ کو مجھے اب یہ کہنا چاہیے کہ 24/7 میں سے آپ ہمیں بس تھوڑا سا وقت کھانے پینے ضروریات زندگی سونے کا دے دیں, باقی وقت ہم ڈیڈیکیٹ کرنے کو تیار ہیں. یہ دل کی کیفیت تو یہ ہونی چاہیے, لیکن اس کے ساتھ ہی کتنوں کے چہرے اتر گئے. اپنے آپ پر کر لے کے سوچے, میں نہیں کہہ رہی کہ ایسا کرے یا ہوگا یا کیا ہوگا, لیکن میں آپ کو وہ مطلوب کیفیت بتا رہی ہوں کہ اس جنت کو پانے کے لیے اب ہم آلریڈی ڈیلیڈ ہیں. ہم نے پہلا گھنٹہ زندگی کا کچھ نے ضائع کر دیا, کسی کا دوسرا چل رہا ہے, کسی کا تیسرا چل رہا ہے, تو جتنی دیر سے شروع کریں گے اتنا جلدی بھاگنا پڑے گا. اللہ تعالیٰ ہمارے لیے اس سارے معاملے کو آسان کر دے. پھر ایک اور چیز جو چھوٹی سی کروں, کیونکہ سارے پارے کا تھیم ہی ہے, یہ جو 29واں پارا ہم نے شروع کیا نا, اس کا تھیم دعویٰ ہے. ابھی آپ دیکھ رہے ہیں سورہ ملک, اللہ کی توحید پوری اس میں, دنیا کا مقصد. جب کہیں دعوت دینے نکلیں سب سے پہلے ٹاپک یہی کور کریں. ہر صورت کے ساتھ بتاتی رہوں گی انشاءاللہ کہ کیا اس کا دعویٰ کے تھیم کے ساتھ ریلیشن شپ ہے. تو پھر مختلف سبجیکٹس ہوتے ہیں, اسی طرح اس دنیا میں امتحان مختلف قسم کے آتے ہیں, کہیں بیماریاں, خوف, بھوک, پریشانیاں, تو یہ سارے ٹیسٹ ہیں. اور موت کیوں بنائی؟ اللہ تعالیٰ کہتے ہیں الذی خلق الموت والحیات, اس لیے بنائی کہ وہ یہ دیکھے کہ زندگی میں ہم نے کیا کیا. اور یاد رکھیے امتحان صرف عام لوگوں کا نہیں ہے, انبیاء کرام کے بھی امتحان ہوئے بلکہ بہت بڑے ہوئے. جو امتحان یوسف کا ہوا, جو امتحان ابراہیم کا ہوا, وہ محراب کا نہیں ہوا, کیونکہ ان کو فرسٹ گریڈز لینے تھے, ان کو بہت بڑی بڑی ڈگریاں لینی تھیں. آخری بات کر کے آگے چلتے ہیں جس میں کہا گیا کہ پھر پلٹ کر دیکھو تمہیں کوئی خلل نظر نہیں آتا, تو احسن عمل خلل سے پاک ہوتا ہے. انسان کبھی بھی اپنے آپ کو ان چیزوں پر ڈی فوکس نہیں کرتا اور وہ اپنے آپ کو بالکل اچھے طریقے سے لے جاتا ہے. اور جس کو آنے کا مقصد ہی پتہ نہ, وہ حاصل کیسے کرے گا؟ اللہ تعالیٰ کہتے ہیں اس کائنات پہ غور کرو, اس کو میں نے اتنے پرفیکٹ طریقے سے بنایا ہے تو کیا میں نے شریعت اچھی نہیں بنائی ہوگی؟ تمہیں میری اس کائنات کے آسمان و زمین میں تو کوئی جھول نہیں دکھ رہا, تو کیا میری بنائی ہوئی شریعت پہ تمہیں اعتراض ہے کہ اس میں سود حرام کیوں کر دیا اور اس میں زنا اور بدکاری کی گنجائش کیوں نہیں چھوڑ دی اور جھوٹ بولنے دیا جاتا؟ اللہ تعالیٰ کہ جس طرح لاز آف نیچر پرفیکٹ ہیں, سورج, چاند, ستارے, کائنات, اسی طرح اللہ تعالیٰ کے لاز آف شریعہ بھی پرفیکٹ ہیں. اس پہ شرح صدر کر کے جائیے کہ اس طور قرآن سے کہ اسلام از اے پرفیکٹ وے آف لیونگ, وی آر ہیپی ٹو بی اے مسلم امہ, اور ہمیں اس پہ کسی چیز میں کوئی امبیرسمنٹ نہیں ہے کہ یہ کیوں ہے اسلام میں, یہ کیوں ہے, روزے کیوں ہیں اور سزائیں کیوں ہیں. ہمارا یقین ہے کہ یہ ہوگا. چند سیکنڈ کے لیے اگر اللہ کائنات کو اپنی مرضی کرنے دے نا, لاز آف نیچر کو, یعنی گریویٹی کو کہہ دے 9.8 ہو جائے یا کم یا زیادہ ہو جائے, ہم سب فوت ہو چکے. ایک سیکنڈ کے لیے اگر کمی بیشی ہو اس کائنات کے چلنے میں, تو ستارے سیارے اپنے آپس میں ٹکرا کے ختم ہو جائیں. یہی آج اس دنیا کا فساد ہے. امت وسط کو یہ بات سمجھنے کی ضرورت ہے. اس پوری دنیا کا ڈس آرڈر, میں نہیں کہہ رہی صرف مسلم جو کر رہے ہیں, پوری دنیا میں جہاں ڈس آرڈر ہو رہا ہے, یہ آپ کے میرے ایکسل سے ہٹنے کی وجہ سے ہو رہا ہے. उम्मत मुस्लिमा इज अ मेन थिंग, एक्सल के अंदर घूम रहे, एक्सल सीधा रखें, आप एक दायरा लगाएं वही होगा, दूसरा करें उसके होगा, तीसरा, यानी जब एक कंपस को मिडल में रख के आप दायरे खींचे के छोटे बड़े खींचे के सब दायरे बड़े से बड़े करते थे, कभी दो दायरे एक दूसरे को कोलैप नहीं करेंगे। एक्सल से हट जाए, दायरा खींचे पहले दायरे के ऊपर आएगा। ये है इस वक्त उम्मत का, इस दुनिया का मसला। मैं कहती हूँ ये बात नॉन मुस्लिम्स को अगर मैं समझा पकवाऊँ ना, तो वो पकड़ के हम मुसलमानों को सीधा कर देंगे, ये तुम्हारी वजह से हम शराबें पीते हैं, ये तुम्हारी वजह से हमने होमोसेक्सुअलिटी शुरू की है। तो हम सबको अपनी जिम्मेदारी समझना है, क्योंकि अब हम बड़े हो गए, हम सेकंड लास्ट सीढ़ी पे खड़े हैं। अगर मैंने और आपने इस दुनिया को कोई तोहफा देना है ना, तो वो अपने इस किताब से जुड़कर इसके मुताबिक अमल करके और इस कायनात के राजों को डिस्कवर करना है, ताकि इंसानियत भी सुख का सांस ले। और अल्लाह के नबी की हदीसों से पता चलता है कि हजरत ईसा दुनिया में जब आएंगे ऐसा होगा, चूंकि मुसलमान जाग जाएंगे, वो अपना काम करेंगे, पूरी दुनिया में अमन होगा, चैन होगा, फिर इतनी बरकतें आएंगी कि एक अनार पूरे घर को काफी होगा, एक बकरी का दूध पूरे खानदान को काफी होगा। वजह क्या है कि जब मुसलमान अपनी अपनी जगह पे सही काम करते हैं, चीजों में बरकत होती है। आज सारी चीजें क्यों खत्म हो गई, खराब हो गई, कि हमने उन सारी चीजों को डिसऑर्डर कर दिया। तो मेरा ख्याल है कि ये काफी इंफॉर्मेशन है हम सब के इस पारे को समझने के लिए। आगे चलते हैं, पीछे वाली आयत को साथ में लाऊंगी क्योंकि आधी पीछे थी। सुमर जिल बसर कर रहा था इन्हीं यन कली बिलई कल बस रुखासी हम बहुआ हसीर। बार बार निगाह दौड़ाओ, तुम्हारी निगाह थक कर ना मुराद पलट आएगी। वलक जैन नस्समा दुनिया बिमसाबीर, हमने तुम्हारे करीब के आसमान को जीमुशान चिरागों से आरास्ता किया। यहाँ चिराग किसको कहा गया, सितारों को कहा गया। उन्हें शैतान को मार भगाने का जरिया बनाया गया, इन शैतानों के लिए भड़कती हुई आग हमने मुहैया कर रखी है। तो गोया के आसमान सितारों की वजह से खूबसूरत है। आज हमने दुनिया के पता नहीं कितने स्टार्स बनाए हुए हैं, और हर अच्छी आदत जो होती है ना, ये एक स्टार होती है। हम खूबसूरत कब होंगे, जब हमारे आमाल आसमान के सितारों जैसे खूबसूरत होंगे। और आज हम दीनदार इससे गाफिल हैं। आज दीन के कामों को जितने हुसन तरीके और परफेक्शन से करने की ज़रूरत है, इतना शायद पहले कभी नहीं था। वजह यह है कि लोगों की दूसरी ज़िंदगी बहुत लग्जरियस है, लोगों का लाइफस्टाइल बहुत ही सूदिंग है। तो जब दीन के नाम पे वो हमारी बेतरतीबियाँ और टूटे फूटे मामले और टेढ़ी मेढ़ी चीज़ें और हमारे क्लासरूम मैसी देखते हैं, तो फिर वो सोचते हैं कि ये बेकार से ही लोग होंगे। बेस्ट फॉर्म में लोगों को बन के दिखाएं। मैं नहीं कहती रियाकारी करें, शो करें, शो पीस बन जाएं, लेकिन लोगों को दिखाएं कि दीन वालों में भी अकल होती है, उनमें भी कोई एथेटिक सेंस है, वो भी किसी चीज़ को खूबसूरत तरीके से कर सकते हैं। फिर जब ये चीज़ें हम दुनिया को देंगे, इंशाल्लाह आप देखिएगा कि वो ऐसे चमकेंगे, ऐसे दीनदार के जैसे रात के वक्त में सितारे चमकते हैं। आज हमें ऐसा दीन प्रेजेंट करना है कि जो इस दुनिया के अंधेरों में जुलुमात में डूबे लोगों को हमारा वजूद चमकना हो। लेकिन याद रखिए कि जितना चमकेंगे उतना ही ज्यादा दूसरों को भी चमकाएंगे, इससे हमारी चमक और बढ़ेगी। इसके बरक कुछ लोग जिनका नसीब अंधेरे थे, वल्लज़ीना कफरू बिरब्बिहिम अज़ाबु जहन्नम वबिसल मसीर, जिन लोगों ने अपने रब के साथ कुफर किया इनके लिए जहन्नम का अज़ाब है, वो बहुत ही बुरा ठिकाना है, वो इसमें फेंके जाएंगे तो इसके धाड़ने की हौलनाक आवाजें सुनेंगे, और वो जोश खा रही होगी, शिद्दत गजब से फटी जा रही होगी। सोचिए रात का थंडर स्टॉर्म याद कर लें, आप लोगों के इलाकों में आया था, कैसे लग रहा था, दरख्तों की डालियां टूट गई, और वही पीछे खूबसूरत मंजर जो आपकी आंखों को सुधाते, वही चीजें आपके लिए बड़े बड़े जिंदों के लहराए हुए सायों की तरह थे। कितना शोर था, कितनी आवाजें थी। आप इसको और बढ़ाइए, एक तरफ जहन्नमी जहल जल रहे हैं और ऊपर से इतनी सख्त किस्म की आवाजें सुन रहे हैं। अल्लाह मला जल दमिन, अल्लाह कभी हमें उसमें ना डाल दे। कुल्लमौल की यफी हफौजन सालम खजना तुहालम याती कुम नजीर, जब कभी कोई गिरोह इसमें डाला जाएगा तो इसके कारिंदे इन लोगों से पूछेंगे, क्या तुम्हारे पास कोई खबरदार करने वाला नहीं आया था। वो जवाब देंगे, इस जवाब को हाईलाइट कीजिए और अपना मुहासबा हम करेंगे इस आयत पे। قالوا بل لقد جاءنا نذير فكذبنا وقلنا ما نزل الله من شيء, जवाब देंगे हाँ खबरदार करने वाला तो हमारे पास आया था, मगर हमने इसको झुटला दिया और कहा कि अल्लाह ने कुछ भी नाजिल नहीं किया। तुम बड़ी गुमराही में पड़े हुए हो, आने वाला आया था हमने उससे फायदा नहीं उठाया, और जाने वालों को कहते थे तुम बेवकूफ हो, तुम्हारे पास इतना वक्त है कि तुम अब इस उम्र में कुरान सीखने लग गए हो। इस तकलीफ के साथ वो लोग कहेंगे, काश वलो कुन्ना नस्मौ नाकिलु मा कुन्ना फी असहाबिस सईर, काश हम सुनते या समझते। लिखिए जरा इसके आगे पढ़ने की बात है नहीं। तो ये जो आज के दौर में एक तरीका अख्तियार कर ली, मैं पढ़ रही हूँ, कहाँ पढ़ रही हूँ, घर में पढ़ रही हूँ, कहाँ से पढ़ी, तफसीरों से देख के पढ़ रही हूँ, तो लिख मैं आपको भी बता दूँ, आपको कुछ नहीं आएगा, सीधी सी बात है। कुरान पढ़ने से नहीं आता, आपका बच्चा सिलेबस की बुक्स लेके घर में बैठ के पढ़ने लग जाए, फेल हो जाएगा एंड ऑफ द ईयर। कुरान का मिजाज सुनने और समझने वाला। शैतान ने आज पूरी उम्मत को इल्ला माशाल्लाह कुछ को छोड़कर इसी शौक में डाल दिए, कुरान पढ़ने। कैन यू बिलीव, मैंने रात को कितना अजीब मंजर देखा जो मैं कई दफा देखती हूँ। और भी इधर इमाम साहब ने दर्स शुरू किया और आयत क्या थी, कू अनफुसकुम व अहलीकुम नारा। मेरा तो दिल खिल गया कि ये तो बहुत ही अच्छा नुकता जिस पे आज ये बोलेंगे। और उधर चंद सिस्टर जो तरावी से बीच में अगली तरावी का वेट कर रही थी, खोल के अपना कुरान पढ़ना शुरू कर दिया। आउज़ु बिल्लाह, मैं नहीं मानती कि किसी को भी इतनी इंग्लिश यहाँ रहते हुए नहीं आती कि वो इमाम साहब की उन बातों को ना सुनता। और कुछ ने उठ के लॉबीज में खड़े होकर बातें शुरू कर दी, कुछ बाहर खड़े होकर फैमिलीज का इंतजार करते रहे, और अंदर इमाम साहब बोल रहे थे, गरीब जिन्होंने बचाना है वो जा रहे हैं घरों को। ये तरावियां आठ तो आपको नहीं बचाएंगी, ये सूरह 29 में पारे की कुछ आयतें पढ़कर आप तो नहीं आग से बचेंगे, आपके बच्चे कब बचेंगे। कुन्ना नस्मउ नाकिलु, ये कड़वी बातें बर्दाश्त करनी पड़ेंगी, क्योंकि कभी कभी वो कहते ना कि जहर भी करता है कारे दरिया की। आज उम्मत की तबाही का मसला ये है, तरावियों में जमा हो जाते हैं, हिदायत के वक्त हट जाते हैं। अल्लाह ताला से दुआ कीजिए कि अल्लाह हमारी आंखें खोल दें। जहन्नुम में घड़े हुए इकरार करें कि हाँ हमारा कसूर क्या था, कि आने वाले की बात ना सुनी, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम का मैसेज हम तक पहुंच गया लेकिन हमने उससे फायदा ना लिया, और काश सुनते और समझते। यहाँ हम सुन भी रहे हैं और समझ भी रहे हैं माशाल्लाह, तभी तो दिलों के अंदर कुछ ना कुछ तब्दीलियां आती हैं। और फातरफू बिज़म्बिहिम, और बस वो इकरार करेंगे अपने गुनाहों का। काश हम सुनते समझते तो इस भड़कती हुई आग में शामिल ना होते, इस तरह वो अपने कसूर का इतराफ करेंगे। देखिए यहाँ जुनूब नहीं कहा गया, जमा का सीगा नहीं है कि वो अपने गुनाहों का इकरार करेंगे जो किए, एक गुनाह आप बता सकते हैं क्या, ना सुनने, नहीं ना सुनने और ना समझने का। हिदायत की तरफ पहला कदम सुनना, सुनो तो सही फिर अमल भी कर लेना, ना मानो सुनो तो सही। आपका बच्चा आपकी बात सुने ही ना, जो आप उसको कह रहे हैं कि ये ले आना वो ले आना, तो क्या आप तवक्को कर सकते हैं कि वो कुछ लेके आएगा। सुना होगा तो उम्मीदें तो आप रख सकते हैं ना कि अल्लाह ताला ने उसके दिल को खोल दिया होगा। तो इसलिए जरूरत है इस चीज की कि आप और मैं अपने इर्द गिर्द वालों को इस चीज का एहसास दिलाएं कि सुनना और ना सुनना बराबर नहीं होता। अब चूंकि उसका जरूर या उसकी चीजें दिख नहीं रही, तो अल्लाह ताला कहते हैं लोग अमूमन क्यों नहीं इस तरफ आते, इन लजीन यक्षाउन और अब्बाउन बिल गई भी लहूम मगफिरत अजरुन कबीर। जो लोग बिन देखे अपने रब से डरते हैं, यकीनन उनके लिए मगफरत हर बड़ा अजर है। वासिर रो कौला को मैं झरू भी इन अलीम उम बिजात सुदूर। तुम खा चुपके से कोई बात करो या ऊंची आवाज से, अल्लाह के लिए यकसा है, वो तो दिलों का हाल तक जानता है, क्या वो ही न जाने जिसने पैदा किया, हालांकि वो बारीक बीन और बाखबर है। कितना प्यारा अंदाज है, ऐसे लग रहा है माँ अपने बच्चे के बालों में उंगलियां फेरते हुए कहती है, चल मुझसे छुपाता है, मुझे नहीं पता तुझे क्या चाहिए, मुझे नहीं पता इस वक्त तू दुखी है, तू कुछ छुपा रहा है, बात कर, तेरी घीली आंखें बता रही हैं कि तू अंदर से खुश नहीं है। कभी बेटी माँ से छुपा सकती है बात, इल्ला माशाल्लाह। तो जब इंसान हकीकत में अपने आप को अल्लाह ताला की बात पर लेके चलता है, तो उसको ये बात समझ आ जाती है कि मेरा रब मेरे हर मामले को जानता है। तो जब हम अपने रब की नजरों में है तो फिर क्या करें, वो मुझे आपको नहीं जान रहा, मेरे जिस्म को, मेरे जिस्म के अंदर, मेरे जिस्म के ट्रिलियन सेलों के अंदर क्या हो रहा है, मेरे क्रोमोसोम्स में क्या, मेरा डीएनए किधर है, मेरे ब्लड के अंदर रेड सेल, ब्लू, ब्लैक, व्हाइट सेल और प्लेटलेट्स कितने, उसको सब पता। इमेजिन तो करें कहां तक नजर है मेरे रब की, मेरे दिमाग में सोच क्या, तमन्ना क्या, इरादे क्या, ख्वाहिशें क्या, दिन रात तड़प क्या लगी हुई, इस्तखारे क्या, रातों को भी सोने में, जागने में गम क्या, अल्लाह को नहीं पता। दुनिया कमाना, माल कमाना, बच्चों की शादियां या फिर आखिरत कमाना, हम देखते हैं कि जो काम होने वाला होता है ना अगली जिंदगी में हमारे साथ, हम उसके लिए पहले तैयार है। कोई शादी आने वाली आए तो फिर देखे जरा हमारी मसरूफियात, पहले से अपनी इबादत को खराब करते हैं। नहीं, शादी आने वाली, शादी शादी शादी, ऐसे लगता है शादी ना हो गई, सर पे सवार हो गई। लेकिन जब हम उस क्या, हम ये कहते हैं जब आएगी तो देख लेंगे, कभी किसी ने कहा आएगी तो देखेंगे, जी देखा जाएगा। लेकिन शैतान कितना बुरा है कि आखिरत के मामले कहते हैं देखा जाएगा, जो होगा देखा जाएगा, क्या होगा, आग में गिराया जाओगे और वहां चीखोगे, चिल्लाओगे और पुकारोगे और कहोगे एक दफा अल्लाह बाहर भेज, जाके जरा कुछ सीख समझ के आ जाए। आपके बच्चे जिसने बचपन में ना पढ़ा, बड़ा हो गया, जवान हो गया, क्या वापस जाके किसी प्रेप स्कूल में दाखिला ले सकते हैं? बस अब तो उसका कैरियर गया, अब वो धक्के खाए, रेडी लगाए, किसी के बर्तन धो ले, सफाई कर दे, उसका नसीब ही है क्योंकि उसके पास स्किल्स नहीं है। इल्ला माशाल्लाह अल्लाह उसको जो दे दे। तो जरूरत है इस बात की कि आज इस दर्द को बड़ा किया जाए और अपने लिए ले। बाहर मत सोचें, आप इस क्लासरूम में बैठे हुए जो ऑनलाइन पे माशाल्लाह इतने लोग बैठे हैं जो घरों से सुनते हैं, रिप्लेस में सुनते हैं, अगर आप इस दर्द को, यानी एक आवाज़ आपको मेरी आ रही है ना, अगर आप सब जितने इस वक्त मेरी आवाज़ ये सुन रहे हैं, अगर इसमें आप अपनी आवाज़ मिला लें, तो मैं कह सकती हूँ हजारों में तो आवाज़ बदल गई, लाखों में ना भी सही। ये हजारों अगर ये चीख चीख के लोगों को एहसास दिला देंगे ना मोहब्बत के मारे हुए कि लोगों सुनो, लोगों सुनो, अकल करो, फिर इसके लिए आप कोशिशें करेंगे, दोस्तों को घरों में बुलाएंगे, दावतें रखेंगे, खिलाएंगे पिलाएंगे, उनके नखरे देखेंगे, उनके बच्चों को पालेंगे, बेबी सिट करेंगे, उनको राइट्स देंगे, आओ खुदा के लिए सुनो। तो रमजान के साथ कुरान बंद नहीं होगा हमारे घरों का इंशाल्लाह। ये जिंदगी भर का सफर है, हिदायत का सफर, चलते ही रहने का सफर है। अब इसके लिए आप खुद प्लान्स बनाएंगे। एक दफा दौरे कुरान के शुरू में आपने प्लान बनाए थे कि लोगों को कैसे सुनाए। चले जिसने शुरू में नहीं किया, मुझे वो बहनें नहीं भूलती जिन्होंने बीच में मिली तो कहती कहा शुरू से सुनना शुरू किया था, अब शुरू में नहीं आए ना तो अब आए नहीं जा रहा कैसे। रात को मुझे किसी ने कहा आप ये बता दें कि आप सुबह उठ के 10 बजे पहुंच कैसे जाते हैं वहां, रात मस्जिद में तो आप इतनी लेट हमारे साथ है। अल्हम्दुलिल्लाह, अल्लाह नोज दी बेस्ट। सारे साथी आप लोग सोते भी होंगे, खाते भी होंगे, करके काम भी करके आते होंगे, सोचा हुआ ना आना है तो अल्लाह बुला रहा है, और ना आते तो इस वक्त जब उठे थे सुबह तो आंखें नहीं खुल रही थी, लेकिन अब माशाल्लाह अल्लाह के हुक्म से पता भी नहीं लग रहा नींद है। तो जो सोचेंगे वही काम होगा। तो अल्लाह सुब्हान तआला कहते हैं कि क्या मैं तुम्हारे दिल की बातें नहीं जानता। अब वो कायनात पे हमारी दिल आता है, फरमाया हो अल्लज़ी जअला लकुम अल अर्ज़ ज़लूला, वही तो है जिसने तुम्हारे लिए जमीन को ताबे कर रखा है। सोचे जरा, हम जमीन के ऊपर घूमते फिरते और जमीन ना हमें लेके लुढ़कती ना कुछ, हम जमीन पे पांव रख के वो धक्का मार के मैं दूर फेंक दे, चलो भाग जाओ, मुझे तंग नहीं करो, तो हम किस काम के थे। अल्लाह ने जमीन को हमारे लिए इतना हमवार बना दिया, हालांकि इसके अंदर आग है, इसके अंदर लावे उबल रहे हैं। चलो इसकी छाती पर देखिए कितना प्यारा लफ्ज है, मना की भी हा। बाद जब बच्चे अपने बाप जो होते हैं ना, वो अपने इधर घुटनों पर कंधों पर बिठा लेते हैं, जहन में आता तो मन कब इसको कहते हैं कंधों पर। इस वक्त जमीन ने हमें अपने कंधों पर उछाला हुआ है, एक खिड़की आएगी मौत की और हम जमीन की गोद में चले जाएंगे, उसके पेट में चले जाएंगे, फिर हिल नहीं सकेंगे। सोचिए अपने आप को, क्या हम हिल सकेंगे? ला हौला वला कुव्वता इल्ला बिल्लाह, कब्र में तो एक करवट नहीं बदल सकेंगे, उठ नहीं सकते, बैठ नहीं सकते। तो इंसान को फिक्र करनी है अपनी आज इस दुनिया में, और खाओ अल्लाह का रिज़्क, किसी के हुज़ूर तुम्हें दोबारा जिंदा होकर जाना है। क्या तुम इससे भी खौफ हो कि वो जो आसमान में है तुम्हें जमीन में धसा दे, और यकायक ये जमीन झकोले खाने लगे? क्या तुम इससे बेखौफ हो जो आसमान में है तुम पर पथराव करने लिए हवा भेज दे, फिर तुम्हें मालूम हो जाएगा कि मेरी तंबीह कैसी होती है। इनसे पहले गुजरे हुए लोग छुटला चुके, फिर देख लो मेरी गिरफ्त कैसी सख्त थी। क्या ये लोग अपने ऊपर उड़ने वाले परिंदों को पर फैलाए और सुकेड़ते नहीं देखते? रहमान के सिवा कोई नहीं जो रहमान के मुकाबले में तुम्हारी मदद कर सकता है। हकीकत है कि ये मुनकरीन धोखे में पड़े हुए हैं। तो मेरा आपका मामला एक ऐसी जात से जो बारीक बीन है। अबू जर को अल्लाह के नबी ने एक मौके पे बड़ी प्यारी नसीहत की थी, जिसमें यह भी थी बात कि अबू जर कश्ती को मजबूत कर लो, समंदर बड़ा गहरा है, और अबू जर अपने आमाल की इसलाह कर लो, क्योंकि हिसाब लेने वाली जात बड़ी बारीक बीन है। आना पाई का हिसाब लेना है अल्लाह ने हमसे, पैनीस का भी हिसाब होगा, जिंदगी के मिनट नहीं सेकेंड्स का भी हिसाब होगा, नजरों का नहीं नजरों की ख्यानतों का भी हिसाब होगा। आज इसके लिए अपने आप को तैयार कर लें कि क्या हम इतनी क्लोज ऑब्जर्वेशन के लिए तैयार हैं। अमन हाजल्लज़ी यरज़ुकुकुम मिन अम्सक रिज़्क़ा, या फिर बताओ कौन है जो तुमको रिस्क दे सकता है अगर रहमान अपना रिस्क रोक ले। दरअसल ये लोग सरकशी और हक से गुरेज पर अड़े हुए हैं। भला सोचो, जो शख्स मुंधाए चल रहा हो और वो ज्यादा राह पाने वाला है, या वो जो सर उठाए सीधा एक हमवार सड़क पर चल रहा हो। हाईलाइट कर ले, सीधा कौन चल रहा है? जो अल्लाह के हुक्मों पे चल रहा है। और मुंह ऊंधा मुंह करके कौन चल रहा है? जो अपनी ख्वाहिश और वक्त के रिवाज पे चल रहा है, जिसकी गाड़ी में कोई नेविगेशन सिस्टम है ही नहीं है। फरमाया बताओ दोनों में से कौन बेहतर है? इनसे को अल्लाह ही है जिसने तुमको पैदा किया, तुमको सुनने और देखने की ताकतें दी और सोचने समझने वाले दिल दिए, लेकिन कलील अम्मा तशकुरून, तुम में से बहुत थोड़े लोग शुक्र करते हैं। कैसे? इन नेमतों का सही इस्तेमाल करते हैं, अल्लाह की दी हुई ब्लेसिंग्स को अल्लाह के रास्तों में लगाते हैं, बहुत थोड़े। और शुक्र क्या नहीं करते? अल्लाह की दी हुई चीजों को अपनी मलकियत समझते हैं। देखिए शुक्र के 3 दर्जे हैं, जुबान से जैसे अल्हम्दुलिल्लाह हम कहते हैं किसी भी नेमत पे, इमेजिन कीजिए अपने घर की नेमत, अपनी माल, अपनी गाड़ी, बच्चे, जो भी आपके पास खूबसूरत सी नेमत है, پہلا اس کا درجہ حق ہے کہ آپ زبان سے بھی کہیں الحمدللہ، اللہ تیرا شکر تو نے مجھے گھر دیا، اللہ تیرا شکر گاڑی دی، بچے دیے. پھر دوسرا درجہ کیا ہے کہ آپ دل میں بھی اللہ پہ خوش رہیں، یہ نہیں کہ بہت ہی غم پالے میں یہ کیوں نہیں ملی، وہ کیوں مل گئی، اس کا گھر بڑا میرا چھوٹا، میرا ادھر کیوں نہیں. نہیں، دل سے بھی کہیں اور اکیلے میں آپ کا دل خوش ہو کہ اللہ آپ نے مجھے بہت دیا. اور شکر کا تیسرا درجہ کیا ہوتا ہے کہ نعمت کو نعمت دینے والے کے راستوں میں لگا دو. سیدھی سی بات ہے، بچے ہیں تو مال ہے تو اولاد ہے تو گھر ہے، جب نعمتیں دینے والے کی رضا کے لیے وہ چیزیں ہوتی ہیں تو اللہ تعالیٰ ان نعمتوں کو بڑھاتا ہے. ہم سوچتے ہیں کہ اس سے نعمت گھٹ جاتی ہے، یہ تو ان سے پوچھئے جنہوں نے لگائی نہیں ہے. ان کو ایسے لگتا ہے کہ لوگوں کے پاس تو لمیٹڈ اکاؤنٹ ہوں گے، ہمارے پاس ان لمیٹڈ اکاؤنٹ ہے. کس چیز کے؟ اللہ کی رضا کے. تو جتنا اللہ کا شکر کرتے جائیں گے اللہ تعالیٰ اتنا نعمتوں کو بڑھا دے گا. پھر کائنات کے بڑھانے کی بات ہے کہ کیسے اللہ بڑھاتا ہے نعمتوں کو، جیسے اس نے زمین میں تم کو پھیلا دیا. کل ہو اللہ سی زراکم فی الارضی، ان سے کہو اللہ ہی نے تم کو زمین میں پھیلایا اور اسی کی طرف تم سمیٹے جاؤ گے. یہ کہتے ہیں اگر تم سچے ہو تو بتاؤ یہ وعدہ کب پورا ہوگا. کہو اس کا علم تو اللہ ہی کو ہے اور میں تو بس صاف صاف خبردار کرنے والا ہوں. پھر جب یہ اس چیز کو دیکھ لیں گے تو ان سب لوگوں کے چہرے بگڑ جائیں گے جنہوں نے انکار کیا ہے، جنہوں نے انکار کیا. اور اس وقت ان سے کہا جائے گا یہ ہے وہ چیز جس کے تم تقاضے کر رہے تھے. ان سے کہو کبھی تم نے یہ سوچا؟ ہم بھی سوچ لیں تھوڑا سا. اللہ خواہ مجھے اور میرے ساتھیوں کو ہلاک کر دے یا ہم پر رحم کرے، کافروں کو دردناک عذاب سے کون بچا لے گا. قل هو الرحمن وآمنا به وعليه توکلنا، ان سے کہو وہ بڑا رحیم ہے، اسی پر ہم ایمان لائے ہیں اور اسی پر ہمارا بھروسہ ہے. ان قریب تمہیں معلوم ہو جائے گا کہ سری گمراہی میں پڑا ہوا کون ہے. ان سے کہو کبھی تم نے یہ بھی سوچا کہ اگر تمہارے کنوؤں کا پانی زمین میں اتر جائے تو کون ہے جو اس پانی کی بہتی ہوئی سوتیں تمہیں نکال کر لا دے گا. ہم سب اپنے اوپر لے کر سوچیں، کیا حقیقت میں پانی کو ہم لا سکتے ہیں؟ ہم باہر زمین میں مٹی سے تو لانا دور کی بات ہے، ہماری ٹیپ میں پانی نہ آ رہا ہو تو ہم نہیں لا سکتے. جب تک چند مشینیں نہ استعمال کریں تو حقیقت میں صورت ملک کی ضرورت ہی ہمیں اس وقت. اللہ کی بڑائی کا جب تک احساس نہیں ہوگا، نہ اللہ کی کتاب کی بڑائی کی قدر آئے گی، نہ اللہ کے دین کی قدر آئے گی، نہ اللہ کے لیے ہجرتیں کرنا آسان لگے گا اور نہ اس کے لیے قربانیاں. یہ جو روتے رہتے ہیں نا مر وقت، کوئی کام کر بھی لیں اللہ کے حکم سے تو احسان جتلائیں اور دوسروں کو دکھاتے رہیں، اس کی وجہ یہ کہ اس کو دکھانے کی بجائے دوسروں کو دکھاتے ہیں. تلاوت سنتے ہیں ساتھ ساتھ پڑھنا چاہیے، میرا خیال ہے سب کو صورت آتی ہے. تو اپنی آوازیں ساتھ ملا کر یہ لائٹس بند کر دیجئے اور ہم ساتھ سن کے پڑھیں گے بھی. اور اس میں خاص طور پہ جو اینیمیشنز ہوتی ہے اس کو اپنے دل پر لیں. یہ وقت آپ کا حقیقت میں، حالانکہ اتنا قیمتی وقت ہے ہمارا، لیکن میں اس کو پارٹ آف دا آپ کا تذکرہ سمجھتی ہوں کہ اس سے انشاءاللہ ہمارا دل اللہ کی بڑائی کے احساس سے متاثر ہوگا. شروع کیجئے.
بسم الله الرحمن الرحيم. تبارك الذي بيده الملك وهو على كل شيء قدير. الذي خلق الموت والحياة ليبلوكم أيكم أحسن عملا وهو العزيز الغفور. الذي خلق سبع سماوات طباقا ما ترى في خلق الرحمن من تفاوت. أرجع البصر هل ترى من فطور.
से पूछिए कि इसको देखने से पहले और सुनने से पहले अल्लाह की बड़ाई जो थी वही दिल में या कुछ इजाफा हुआ। कितने लोग सोचते हैं कि इन चीज़ों को जो हमें वैसे खुली आंख से देखनी चाहिए उसको हम स्क्रीन पे देखते हैं तो हमारे दिल में अल्लाह की बड़ाई आती है, फर्क पड़ता है ना। तो ये देखा करें। आपको मैं एक बहुत अच्छी टिप दे दूँ, अपने बच्चों के साथ, घर वालों के साथ जब आप मामला करते हैं तो उनको कभी घर में 15-20 मिनट हर वीक में एक दिन रख लें जिसमें इस तरह सूरतों की डॉक्यूमेंट्रीज देखें और इस तरह से अपने बच्चों के दिलों में प्यार पैदा करें। बस जब हम बोल बोल के वो बात दे ही नहीं सकते जो एक वीडियो का क्लिप दे देता है, तो बहरहाल अल्लाह ताला से दुआ करते हैं कि हमारे दिलों को खोल दे। अगली सूरत